قالوا سمعنا فتى يذكرهم يقال له ابراهيم. تو قالوا سمعنا, اب انہی لوگوں میں سے واپس میں جب یہ بات کر رہے تھے تو انہی میں سے بعض نے کہا, کچھ لوگ بولے, فتن ایک نوجوان, یذکرہم ان کا ذکر کرتے ہوئے جو ہے سمعنا ہم نے سنا, کہ ایک نوجوان کو ہم نے ان کا ذکر کرتے ہوئے سنا تھا, یقال لہ ابراہیم, جس کو ابراہیم کہا جاتا ہے, جس کا نام جو ہے وہ ابراہیم ہے, ابراہیم علیہ السلام. تو اب یہ دیکھیں کہ جب انہوں نے اپنے بتوں کو جو ہے وہ پاش پاش دیکھا, ٹوٹے ہوئے دیکھا, وہ بڑے ہی حیرت اور غم اور غصے کی کیفیت میں تھے, تو انہی میں سے بعض کہنے لگے کہ یہ ایک نوجوان ابراہیم کی حرکت ہو سکتی ہے, کیونکہ ان بتوں کے بارے میں حقارت سے بات کرتے ہوئے ہم نے ابراہیم ہی کو سنا تھا, ہے نا, اور ہمارے بتوں کی شان میں اسی نے کچھ جملے جو تھے وہ کہے تھے. تو آپ کو یہ بات تو پتہ ہی ہے کہ ابراہیم علیہ السلام نے جو ان کو دھمکی دی تھی, ڈنکے کی چوٹ پر جو ان سے یہ بات کہی تھی, وَقَالَّا لَا كِي دَنَّا أَصْنَامَكُمْ بَعْدَ أَن تُوَلُّوا مُدْبِرِينَ, ہے نا, تو خدا کی قسم میں تمہاری غیر موجودگی میں ضرور تمہارے بتوں کی جو ہے وہ خبر لوں گا. تو اس لیے وہ فوراً جو تھے حضرت ابراہیم علیہ السلام تک جو تھے وہ پہنچے کہ ان میں سے کسی نے جو ہے نا یہ کام کیا ہے. قالو, وہ بولے, انہوں نے کہا, اب وہ آپس میں کیا کہنے لگے, فاتو بہی, لاؤ اس کو پکڑ کر, تو اسے پکڑ کر لاؤ, علی آئین الناس, سب لوگوں کے سامنے. تو آئین الناس جو ہے لوگوں کی آنکھوں سے مراد کیا ہے, لوگوں کے سامنے, ان کے رو برو, علی پریپوزیشن بھی اس معنی میں ہے, لعلہم یشہدون. تو سب لوگوں کے سامنے اسے کیوں لایا جائے, تاکہ لوگ دیکھ لیں, لعلہم یشہدون, شاید کے لوگ جو ہیں وہ اس کو دیکھ لیں. تو اب جو ہے حضرت ابراہیم علیہ السلام پر الزام قائم ہو جانے کے بعد قوم کے سردار, قوم کے سربراہ, انہوں نے حکم دیا کہ حضرت ابراہیم علیہ السلام کو عام لوگوں کے سامنے لا کر پبلک کی موجودگی میں ان سے جو ہے نا وہ پوچھ گچھ کی جائے, تفتیش کی جائے, اور سارا معاملہ لوگوں کے سامنے آئے. تو لعلہم یشہدون جو ہے اس کے کیا معنی ہیں, اس کے ایک معنی تو یہ ہیں کہ جب لوگوں کے سامنے جو ہے وہ پوچھ گچھ کی جائے گی اور تفتیش ہوگی تو لوگ اس کے جو ہے نا وہ گواہ رہیں گے, اور دوسرے اس کے معنی یہ ہیں کہ جب ان کی پوچھ گچھ کے نتیجے میں جو ہے وہ ان کو سزا ملے گی, ان کی پوچھ گچھ جیسے کی جائے گی اور ان کا محاسبہ ہوگا, تو اس سے بھی پبلک جو ہے ان کو اندازہ ہوگا کہ اگر کوئی ایسے کرتا ہے تو اس کا جو ہے پھر کیا انجام ہوتا ہے. تو پہلی بات کیا تھی کہ لوگ گواہ بن جائیں کہ واقعی اسی کا جرم ہے, اور دوسری بات جو تھی وہ کیا تھی کہ ان کو جو ہے وہ اس بات کا اندازہ ہو, کیونکہ جب پبلک کے سامنے کسی کی پکڑ ہو کسی کی غلطی پر تو پبلک کو بھی اس سے جو ہے نا وہ کان ہو جائیں. لعلہم یشہدون, شاید کہ جو ہے وہ جان جائیں, شاید کہ ان کو بات جو ہے وہ ان کے سامنے ہو اور وہ بھی اس بات کو جو ہے وہ دیکھ لیں. قالو, وہ بولے, اے انت فعلت ھذا بآلہتنا یا ابراہیم, وہ مجمع میں آ چکے ہیں, پبلک کے اندر ہیں, عوام کے جو ہے وہ عوام کی ایک بھیڑ کے اندر ہیں, اور ان کے سردار اور ان کے راہبر اور ان کے رہنما جو ہیں وہ پوچھتے ہیں کہ اے انت فعلت ھذا, کیا تو نے یہ کیا ہے, بآلہتنا, ہمارے معبودوں کے ساتھ, یا ابراہیم, اے ابراہیم. تو اب جو ہے وہ حضرت ابراہیم علیہ السلام سے پوچھتے ہیں کہ بتاؤ تو صحیح کہ کیا تم نے جو ہے یہ حرکت کی ہے اور یہ جرم تم نے کیا ہے. حضرت ابراہیم علیہ السلام جو ہیں آپ دیکھیں کہ ان کی جرأت, ان کا طنز, ان کا مذاق کا انداز قَالَ وہ بولے بَلْ فَعَلَهُ بلکہ اس نے کیا ہے، کبیرہم ان کے بڑے نے، هَذَا فَاسْأَلُوهُمْ یعنی بَلْ فَعَلَهُ كَبِيرُهُمْ هَذَا، کیا مطلب ہے کہ بلکہ ان کے بڑے نے کیا ہے حاضر، یہ جو کچھ بھی ہوا ہے نا، یہ سارے جو بت ٹوٹے ہوئے ہیں اور پاش پاش ہیں اور ریزہ ریزہ ہیں، تو ان کے بڑے نے کیا ہے، فَاسْأَلُوهُمْ آپ ان سے پوچھ لیجئے، مجھ سے کیوں پوچھتے ہو، مجھ سے پوچھنے کی ضرورت کیا ہے، آخر آپ انہی سے کیوں نہیں پوچھتے، ان کانوا ینطقون اگر یہ جو ہے کچھ بھی بولتے ہیں، تو اگر یہ کچھ بولتے ہیں تو انہی سے کیوں نہیں پوچھ لیتے. اب آپ دیکھیے کہ حضرت ابراہیم علیہ السلام نے جو اپنے قوم کے بزرگوں کو جواب دیا، تو ان کو اس مقام پر لا کر کھڑا کر دیا کہ جہاں پہ ان کے سامنے شکست کے سوا کوئی چارہ نہیں تھا. اب وہ بالکل ہی گنگ ہو گئے نا، کیوں گنگ ہو گئے کہ ہم اپنے خداؤں سے پوچھیں کیسے، وہ تو بولتے ہی نہیں ہیں، ٹھیک ہے نا. تو حضرت ابراہیم علیہ السلام جو ہیں ان کا یہ ان سے کہنا کہ ان کانوا ینطقون اگر یہ کچھ بھی بولتے ہیں تو انہیں سے پوچھ لیجئے، تو یہاں پر جو ہے یہ بھی کہا جا سکتا ہے، یہ بھی مراد ہے کہ وہ جو ٹوٹے ہوئے ہیں ان سے پوچھ لیجئے، اور یا پھر یہ کہ جو بت موجود ہے آپ ان سے پوچھ لیجئے، آپ انہیں سے پوچھئے تمہارے یہ بت ہیں اور اگر ان کے اندر کچھ بھی صلاحیت ہے، اگر یہ بات بول سکتے ہیں، اگر یہ تمہارے خدا ہیں، تو پھر ان کو جو ہے وہ بات کا جواب دینا چاہیے. فرجعوا الى انفسهم پھر یہ اپنے نفس کی طرف لوٹے، یہ سن کر وہ اپنے ضمیر کی طرف لوٹے. اس کے معنی یہ ہیں کہ حضرت ابراہیم علیہ السلام نے جب ان کو ان پر چوٹ لگائی اور ان کے جو ذہن تھا اس کو اپیل کی بڑے دلیل کے ساتھ، تو اب اس وقت جو ہے فرجعوا الى انفسهم تو وہ اپنے باطن کی آواز، اپنے دل اور عقل کی آواز کی طرف متوجہ ہوئے. فقالوا پھر آپس میں کہنے لگے انکم انتم الظالمون، کہ کیا انہوں نے بات کہی کہ واقعی تم خود ہی ظالم ہو. تو تھوڑی دیر کے لیے بھی جب انہوں نے جو ہے وہ اپنے بارے میں غور کیا تو انہیں اس بات کا احساس ہوا کہ ہمارے بت جو ہیں وہ بے بس ہیں، اور ان کو اپنے بتوں پر بھی جو ہے نا وہ غصہ آ گیا. کیوں؟ کہ یہ کیسے بت ہیں کہ بولتے بھی نہیں ہیں اور ان کو کسی نے آ کے مارا ہے، انہوں نے اپنی حفاظت بھی کچھ نہیں کی، یہ اتنے بے بس ہیں. تو پھر اس کے بعد جو ہے وہ خود ہی یہ بات کہنے لگے کہ انکم انتم الظالمون، کہ اصل بات یہ ہے کہ حقیقت میں تم خود ہی جو ہو وہ کیا ہو، ظالم ہو. خود ہی اپنے دل میں کہنے لگے کہ واقعی ہم نے جو ہے یہ ظلم کیا ہے. اور یہاں پر یہ پیچھے آیت 63 جو ہے جہاں پہ حضرت ابراہیم علیہ السلام نے یہ کہا کہ بلکہ ان کے بڑے بت نے یہ کیا ہے اور آپ انہی سے جو ہے وہ پوچھ لیجئے، تو بعض لوگ یہ کہتے ہیں کہ حضرت ابراہیم علیہ السلام نے جو ہے وہ جھوٹ بولا ہے نا، تو کیا انہوں نے اور کہہ دیا کہ حضرت ابراہیم علیہ السلام نے کہہ یہ دیا کہ بت نے جو ہے وہ بڑے بت نے ایسا کیا ہے. تو اور ایک حدیث سے بھی یہ بات پتہ چلتی ہے کہ حضرت ابراہیم علیہ السلام نے جو ہے تین باتیں جو ایسی کی ہیں کہ تین جھوٹ بولے ہیں، اور دو اللہ کے لیے، اور انہوں نے ایک تو یہی کہا تھا نا کہ بل فعلہ کبیرہم ہذا، دوسرا تھا انی سقیم جب ان کے میلے کا دن تھا یا عبادت کا، تو جب وہ کہتے تھے کہ چلو ہمارے ساتھ چلو، تو انہوں نے کہا تھا کہ انی سقیم میں بیمار ہوں. تو اور تیسرا یہ تھا کہ حضرت سارہ جو ان کی بیوی تھی اس کو انہوں نے اپنی بہن کہا تھا، یہ صحیح بخاری کی روایت ہے. تو اچھا اس سلسلے میں اصل بات جو آپ کے سمجھنے کی ہے اور ہمارے سمجھنے کی ہے کہ یہ بات صحیح نہیں ہے کہ انہوں نے جھوٹ کہا، اصل بات یہ ہے کہ انہوں نے توریہ کیا. توریہ پتہ نا آپ کو کیا ہوتا ہے، آپ کو پہلے بھی یہ بات جو تھی بتائی تھی، کیونکہ عربی میں لفظ کذب جو ہے وہ एक तो इस मानी में आता है कि उसने झूठ बोला, दूसरे इसके मानी ये होते हैं कि उसने गलती की, तीसरे इसके मानी ये होते हैं कि उसने तौरिया किया। और तौरिया क्या होता है कि अपने मुखालिफ के सामने बात को इस तरह पेश करना कि मुखातिब मुखातिब जो है ना वो मगालते में पड़ जाए, कि उसको जो है वो धोखा हो जाए। और आपको ये बात जो है वो पता ही है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे जब निकले थे गजवा बदर के लिए, तो आपने क्या किया था? आप जो थे वो यानी एक और साइड को होकर निकले और गए कहीं और, है ना? इसी तरह हिजरत के सफर में भी आपने पहले कितना सफर एक और रुख को किया, फिर आप दूसरी साइड पर हो गए, है ना? तो इसी तरह हजरत इब्राहिम अलैहिस्सलाम का ये कहना कि इन्नी सकीन, के मैं जो हूं वो बीमार हूं, तो इसका एक मतलब होता है कि वैसे वाकई आप बीमार हो, और दूसरा ये है कि जाहिर बुतों की पूजा या उनके मेले में जो शिर्क की महफिल थी, तो उससे जो दिल की बेजारी है, दिमागी तौर पर जो परेशानी, वो भी एक बीमारी है, वो भी इंसान का तबीयत का नासाज होना है, तो ये भी एक तौरिया है। फिर मैंने आपको हजरत अली रजी अल्लाह का एक वाकया सुनाया था कि एक दफा वो खड़े हुए थे तो एक शख्स भागता हुआ आया और कहने लगा कि मुझे ना लोग मेरे पीछे आ रहे हैं मुझे कत्ल करने के लिए, तो आप जो हैं जब वो आपके पास आए तो आप उनको कहिए कि मैं यहां से नहीं गुजरा। वो आपसे पूछेंगे मेरे बारे में कि यहां से मैं गुजरा कोई, तो आप कहिएगा मैं नहीं गुजरा। तो हजरत अली रजी अल्लाह ने क्या किया कि जिस जगह वो खड़े थे ना वहां से हटकर, यानी चंद कदम हटकर दूसरी जगह खड़े हो गए। थोड़ी देरी बाद उसके पीछे जो थे वो भागते हुए जो लोग आए, उन्होंने कहा कि यहां से फलां शख्स, कोई इस तरह का शख्स भाग गया। उन्होंने कहा जब से मैं यहां खड़ा हूं, जब से मैं इस जगह खड़ा हूं, कोई भी नहीं यहां से जो है वो चल कर गया ना। तो ये भी तौरिया है ना? तो इसमें जो है इसको कहते हैं तौरिया। तो अब हजरत इब्राहिम अलैहिस्सलाम का ये कहना कि जो है ये, अब आप देखें कि उन्होंने यहां पर ये नहीं कहा कि मैंने किया नहीं है, पहले आप ये अल्फाज देखें, उन्होंने ये नहीं कहा, बस उन्होंने क्या कहा, बल फालहू, बल्कि किया है इसको, कबीरहुम, इनके बड़े ने हाजा ये, यानी ये कुछ हुआ है, इनके बड़े ने जो है वो किया है। इस सिलसिले में मुफस्सरीन फिर ये कहते हैं कि उनका अंदाज ये था कि ये शिर्क की एक निहायत वाजे दलील थी, यानी कि शिर्क जो है वो उसका रद्द करने की ये दलील थी। तो उनका ये कहना था कि आप जो हैं अपने इस बड़े से पूछें कि ये किसने किया है। और बाज़ औक़ात जो है ऐसे होता है ना कि बात के अंदाज में आप ऐसे बात करते हैं कि आप इन्हीं से पूछ लीजिए, या ये कारस्तानी तो मुझे बड़े की मालूम होती है, इस बारे में मुझसे पूछने की क्या जरूरत है, आप उनसे क्यों नहीं पूछते, ये वाली बात ना कि आपने खाना खाया है तो आप औरों से पूछे ना बाकियों ने खाया कि नहीं खाया, आप कुछ भी नहीं कह रहे मैंने खाया कि नहीं खाया ना। तो यहाँ पे भी बाज़ मुफस्सरीन जो हैं, और अक्सर मुफस्सरीन जो हैं वो क्या कहते हैं, बल्कि सबके सब मुफस्सरीन की ये राय है कि हजरत इब्राहिम अलैहिस्सलाम जो हैं वो झूठ तो नहीं बोल सकते, लेकिन उन्होंने क्या किया कि उन्होंने जो है वो तौरिया किया है। और वो ये कहना चाहते थे कि मुझसे क्यों पूछते हो, अपने बुतों से पूछो, और अगर इनमें बोलने की कुछ भी ताकत है तो फिर जो है वो बात का जवाब दे सकते हैं, बल्कि उन्होंने जो है वो किया है, और अगर ये कुछ भी बोलते हैं तो आप इनसे पूछें, तो फिर वो अपने जमीर में, अपने दिल में मलामत करने लगे, वो अपने बारे में सोचने लगे और आपस में कहने लगे कि तुम तो वाकई खुद ही जालिम हो। थोड़ी देर उनकी ये फीलिंग रही कि हमने खुद ही गलती की है, क्योंकि बुत बोलता ही नहीं है और हम इसको हमने खुदा बना के रखा है। तो हजरत इब्राहिम अलैहिस्सलाम का ये कहना क्या मतलब था कि अगर तुम्हारे खुदा थे तो वो टूट क्यों गए, पाश पाश क्यों हो गए, अगर वो अपनी हिफाजत क्यों ना कर सके, और अगर वो पाश पाश हो भी गए तो उनकी बेबसी देखो कि बोलते ही नहीं, कुछ बताते ही नहीं, बोलते तो सही कुछ भी। फिर थोड़ी देर बाद ही क्या हुआ कि जब उन्हें ये एहसास हो गया कि वाकई हमने जुल्म किया है, सुम्मा नुकिसू अला रऊसिहिम, फिर जो है वो अपने सर के बल जो थे वो पलट गए, फिर उनकी मत पलट गई। तो इसके मानी क्या हैं कि उनकी मत पलट गई कि फिर सर डालकर कुछ सोच साच कर बावजूद कायल होने के, उन्होंने क्या किया कि सर उनका नीचे हो गया और पांव उनके ऊपर हो गए, है ना? और ये मुहावरा जो है कि नकशा किसी चीज को इस तरह उलट देना कि उसके पांव ऊपर हो जाएं और सर नीचे, तो इसके मानी ये हैं कि उन्होंने शर्मिंदगी के मारे सर झुका लिए। बाद में इसके मानी तो ये लिए हैं कि उन्होंने, जैसे होता है ना कि गौर किया तो शर्मिंदगी के मारे सर ही झुका लिया। और दूसरे इसके मानी ये हैं कि हजरत इब्राहिम अलैहिस्सलाम का जवाब सुनने के बाद उन्होंने अपने दिल में सोचा कि वाकई जालिम तो तुम खुद हो कि कैसे बेबस और बेख्तियार माबूदों को तुमने खुदा बनाया, जो अपनी आप बीती भी नहीं बता सकते कि कौन उनको मारकर जो है वो रख गया। आखिर ये हमारी मदद क्या करेंगे जब तक ये खुद अपने आप को बचा नहीं सकते। लेकिन थोड़ी देर सोचने के बाद क्या हुआ, सुम्मा नुकिसु अला रउसेहिम, कि दोबारा उन पर जिद सवार हो गई। और जिद सवार होते क्या हुआ कि उनकी अकल जो थी वो उल्टी हो गई, ऊंधी हो गई। तो अब दिमाग सीधा सोचने की बजाय फिर उल्टा सोचने लगा, उनकी अकल उल्टी हो गई। लकद अलिमता मा उलाई यंतकून, और इब्राहिम अलैहिस्सलाम से कहा, वो बोले लकद अलिमता, तुझे तो मालूम है, तू जानता है मा उलाई यंतकून कि ये मेरे हमारे जो बुत हैं ये तो बोलते ही नहीं है, ये बातें कब करते हैं, तू तो जानता है ये बोलते नहीं है। पाला इब्राहिम अलैहिस्सलाम बोले अफताबुदूना मिन दूनिल्लाही, तो बस क्या तुम इबादत करते हो अल्लाह के सिवा, कि अल्लाह को छोड़कर तुम ऐसे बुतों की इबादत करते हो। माला यनफाउकुम शैयउम वला यदुर्रुकुम, के जो ना तुम्हें जो है वो नफा दे सके और ना ही तुम्हें नुकसान पहुंचा सके। तो इब्राहिम अलैहिस्सलाम जो थे उन्हीं के जवाब से उन पर भी भरपूर वार करते हैं और उनको अपनी कौम को, अपनी कौम के सरदारों को वहां पे लाकर खड़ा कर देते हैं कि वो उनके पास एतराफे हक के सिवा कोई चारा ही ना रहे ना। तो आप सोचें कि कितनी खूबसूरत दलील थी और कितना बेहतरीन अंदाज था, और उनके बुतों का पाश पाश होना जो सामने पड़े हुए थे, तो जबाने हाल से बता रहे थे ये बेबस हैं, ये बेहकीकत हैं, इनके पास कुछ भी इख्तियार नहीं है। तो फौरन कहा, फिर अल्लाह को छोड़कर ऐसे बुतों की पूजा क्यों करते हो जो ना नफा दे सकते हैं ना ही नुकसान, तुम्हें कुछ भी ये देते नहीं है, ये कैसे खुदा है। उफ लकुम, तुफ है तुम पर, ये जो उफ है ये शदीद नफरत और कराहत का कलमा है ना। आपको पता ही है कि हकारत की बात है, जैसे नाखून के तराशे को भी कहते हैं, नाखून के अंदर मैल को भी कहते हैं, आंख के अंदर अगर कोई छोटी सी चीज पड़ जाए मामूली सी उसके लिए आता है, लकड़ी का जो छोटा सा तराशा होता है उसके लिए भी आता है ना। कि पीछे आप जो है वो पढ़ चुकी कि जब वालदैन के हकूक का आपने पढ़ा कि वालदैन को उफ भी ना कहो, है ना। तो उफ से मुराद ये है कि वालदैन को ऐसे भी तकलीफ नहीं, इतनी तकलीफ भी नहीं पहुंचानी चाहिए जितने के नाखून के अंदर मैल होता है, क्योंकि उनका दिल दुखाना गुनाह कबीरा है। उनको रुलाना नहीं, ये नहीं कि उनके हकूक अदा नहीं हो रहे और जुल्मो सितम हो रहे और घर से निकाल दिया है और पूछ ही नहीं रहे और उनके साथ जो जुल्मो सितम और ज्यादतियां करें, वो बात नहीं। अगर दिल ही दुखा दिया जाए तो वो गुनाह कबीरा है, तो उफ भी कहने की इजाजत नहीं है। इसलिए मुफस्सरीन कहते हैं कि उनका दिल दुखाना गुनाह कबीरा है। तो यहां पे भी उफ लकुम इसके माने क्या है कि बड़ी नफरत के साथ, बड़ी बेजारी के साथ, बड़ी कराहत के साथ, हकारत के साथ उनको कहा कि तुम पर तो फिर उफ है, तुम पर तो फिर तुफ है, वलिमा ताबुदून मिन दूनिल्लाह, कि तुम पर और तुम्हारे उन माबूदों पर जिनको तुम अल्लाह को छोड़कर पूजा करते हो, जिनको तुम अल्लाह को छोड़कर जो है वो पूजते हो, तो भला इन पत्थरों की मूर्तियों को पूजने से क्या हासिल कि जिनकी ये बेबसी कि ना अपनी हिफाजत कर सके, जब वो अपनी नहीं कर सकते तो आखिर तुम्हारी हिफाजत क्या करेंगे, तो तुम पर तो तुफ है। अफला ताकिलून, तो क्या तुम्हें जो है वो अकल नहीं आती, क्या तुम्हें जो है कुछ भी समझ नहीं आती। तो यहां पर जो है उनकी अकल को अपील करते हैं, उनको मतवज्जो करते हैं कि तुम गौर तो करो, तुम सोचो तो सही, तुम सोचते क्यों नहीं हो। पालू हर्रिकूहु वंसुरू वंसुरू आलिहतकुम इन कुंतुम फाइलीन, वो बोले हर्रिकूहु, जला डालो इसको, वंसुरू और मदद करो और हमायत करो किसकी, आलिहतकुम अपने खुदाओं की, اپنے معبودوں کی، ان کنتم فائلین، اگر تمہیں کچھ کرنا ہے. تو اب آپ دیکھ لیجئے کہ اب یہاں پر جو ہیں وہ پھر ایکا انہوں نے کر لیا ہے، پھر یہاں پر اکٹھے ہو گئے ہیں اور پکار اٹھتے ہیں کہ بجائے اس کے کہ وہ اپنی عقل سے کام لیتے، تو عقل سے کام لینے کی بجائے جو ہے وہ ابراہیم علیہ السلام کو آگ میں پھینکنے کی پلاننگ کرتے ہیں. اور آپ کو یہ بات پتہ ہی ہے کہ ہر زمانے میں حکومت، سردار، بڑے لوگ جو بہکے ہوئے ہوتے ہیں اور جو صراط مستقیم سے ہٹے ہوئے ہوتے ہیں، ان کا یہ دستور رہا ہے کہ جب دلیل اور حجت کے میدان میں ان کو شکست مل جاتی ہے تو اپنی اکثریت کے بلبوتے پر قوت کے استعمال پر اتر آتے ہیں، ہے نا. اور ابراہیم علیہ السلام کا باپ آزر خود بت تراش تھا، بت فروش تھا، بت گر تھا، بت بناتا بھی تھا، بیچتا بھی تھا. اور اس کے علاوہ جو ہے وہ عراق کے بادشاہ نمرود کا جو ہے بہت بڑا آفیسر تھا اس کے دربار میں. تو اب یہ کہ ابراہیم علیہ السلام کی بات جو تھی قوم نے تو نہیں مانی، اور ابراہیم علیہ السلام نے بھی جب ان کی بات نہیں مانی تو اس کا نتیجہ کیا نکلا کہ قوم کے لوگ بھی آپ کے دشمن ہو گئے اور آپ کا باپ بھی آپ کا دشمن جو ہے وہ ہو گیا، کیونکہ آپ نے اپنے باپ اور اپنی قوم کو دعوت دی تھی نا. اس لیے متفقہ طور پر انہوں نے آپس میں یہ طے کیا کہ جیسے بھی ہو سکے کیا کریں، وانصروا آلہتکم، اپنے معبودوں کی عزت بچائیں، ان کا وقار بچائیں. اور اپنے معبودوں کی عزت بچائی کیسے جا سکتی ہے کہ ابراہیم علیہ السلام کو بھڑکتی ہوئی آگ میں جلا کر اسے صفحہ ہستی سے ختم کر دیا جائے. اور کہتے ہیں کہ پھر سرکاری سطح پر ایک بہت بڑا الو جو ہے وہ تیار کیا گیا، اور اس الو کو تیار کرنے کا مقصد کیا تھا کہ حضرت ابراہیم علیہ السلام کو جو ہے وہ جلانا، ان کو جو ہے وہ آگ میں ڈالنا. اور انہوں نے ہر ممکن جگہ سے ایندھن جمع کرنا شروع کیا اور ایک مدت تک اکٹھا کرتے رہے. نوبت یہاں تک پہنچ گئی کہ اگر کوئی عورت بیمار ہوتی تو یہی نظر مانتی کہ اگر مجھے شفا ہو گئی تو ابراہیم کو نظر آتش کرنے کے لیے اتنا ایندھن دوں گی. پھر انہوں نے ایک وسیع ہموار جگہ میں وہ تمام ایندھن رکھ کر اسے آگ لگا دی. آگ روشن ہوئی، بھڑکی اور اس کے شعلے بلند ہو گئے. اس سے اتنی بڑی بڑی چنگاریاں اڑنے لگیں جو اس سے پہلے کبھی کسی نے نہیں دیکھی تھی. تب انہوں نے ابراہیم علیہ السلام کو ایک منجیک میں رکھا جو ہیزن نام کے ایک کردی آدمی نے بنائی تھی. یہ آلہ سب سے پہلے اسی شخص نے بنایا تھا. اللہ تعالیٰ نے اسے زمین میں دھنسا دیا اور وہ قیامت تک دھنستا چلا جائے گا. پھر لوگوں نے آپ کو پکڑ کر باندھ دیا اور مشکیں کس دی. اس وقت آپ جو تھے وہ یہ فرما رہے تھے، لا الہ الا انت سبحانک رب العالمین لک الحمد ولک الملک لا شریک لک. اور حضرت ابراہیم علیہ السلام جو ہیں جب ان کو ہاتھ پاؤں باندھ کر منجیق میں رکھا گیا اور اس کے ذریعے سے آگ میں پھینکا گیا تو سب سے پہلے جو انہوں نے دعا مانگی وہ کیا تھی، حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر. تو اب آپ دیکھیے کہ اسے جو ہے وہ کیا بات پتا چلتی ہے کہ ایک روایت میں یہ بھی ملتا ہے کہ حضرت جبرائیل علیہ السلام آئے آپ کے پاس اور آپ کو کہنے لگے کہ آپ کی جو ہے وہ میں کچھ مدد کروں. تو انہوں نے کہا کہ میرے لیے جو ہے نا وہ اللہ ہی کافی ہے. تو بجائے اس کے کہ ان سے کچھ مدد مانگتے، کہتے ہیں جبرائیل علیہ السلام حاضر ہوئے اور کہا کہو تو آپ کی مدد کروں. تو آپ نے کہا مجھے تمہاری مدد کی ضرورت نہیں، میرا اللہ کافی ہے. پھر جبرائیل علیہ السلام نے کہا اچھا اپنے اللہ ہی سے دعا کرو، اور پھر انہوں نے جو ہے یہ دعا جو ہے وہ مانگی. اور اسی طرح جو ہے وہ محمد صلی اللہ علیہ وسلم کو جب بتایا گیا کہ ان الناس قد جمعوا لکم فاخشوهم فزادهم ایمانا وقالوا حسبنا اللہ ونعم الوکیل فانقلبوا بنعمة من اللہ وفضل لم يمسسهم سوء، سورۃ آل عمران آیت نمبر 173-174. اس میں بھی کیا تھا کہ کفار کے بارے میں جو ہے وہ क्या बात पता चली थी कि कुफार ने तुम्हारे मुकाबले के लिए बड़ा लश्कर जमा किया है, सो उनसे डरो, तो इनका ईमान और ज्यादा बढ़ गया और वो कहने लगे हमको अल्लाह काफी है और वो बहुत अच्छा कारसाज है। फिर वो अल्लाह की नेमत और उसके फजल के साथ खुशोखुरम वापिस आए, उनको किसी तरह का नुकसान ना पहुंचा, है ना। तो गजवाए बदर में अल्लाह ताला ने उनकी जो है वो मदद की। बाज उलमा जो है उन्होंने ये भी कहते हैं कि जब जिब्राइल अलैहिस्सलाम हवा में थे तो जिब्राइल अलैहिस्सलाम हाजिर हुए और फरमाया इब्राहिम आपकी कोई हाजत, तो उन्होंने कहा कि आपसे कोई काम नहीं, आपसे तो कोई काम नहीं। और हजरत अब्दुल्ला बिन अब्बास और हजरत सईद बिन जुबैर रहमतुल्लाह अलैह से रवायत है कि बारिश का फरिश्ता कहने लगा मुझे हुक्म दिया जाएगा कि मैं बारिश बरसा दूं, लेकिन अल्लाह का हुक्म इससे भी पहले पूरा हो गया और अल्लाह ताला ने जो है वो क्या किया कि कहा कि कुल ना या नारुकूनी बरदऊ असलामन अला इब्राहिम। अल्लाह ताला ने कुल ना, अल्लाह ताला कहते हैं हमने कहा ए आग बन जा ठंडक, कूनी बर्दन हो जा ठंडी, व सलामन और सलामती किस पर, अला इब्राहिम इब्राहिम अलैहि सलाम पर। अब यहां पर आप देखिए कि अल्लाह ताला ने जो है वो आग को ये हुक्म दिया कि ए आग इब्राहिम के लिए ठंडी और सलामती बन जा। तो इससे क्या बात पता चलती है कि जैसे किसी चीज की जो खासियत होती है ना उसको ही खत्म कर दिया जाए, जैसे जहर को कहा जाए कि जहर तू जो है ना जिसके लिए चाहे तरियाक का काम दे और जिसके लिए चाहे जो है तरियाक को अल्लाह ताला जहर बना दे, यानी किसी को तो जहर जो है वो खाए तो वो जिंदा हो जाए, ठीक रहे हो जाए, और कोई जो है वो खाए तो मर जाए, जैसे किसी को कह दिया जाए। जैसे जो है वो अगर किसी को कोई सांप काट ले है ना, तो उसको सांप का काटना नुकसान ना पहुंचाए, उसकी खासियत को खत्म कर दिया जाए। जैसे जब वो गार में थे अबू बकर सिद्दीक रजी अल्लाह और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ, तो उनको काट लिया था ना किसी चीज ने, तो उस वक्त जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपना लुआबे दहन जो था उनके पाँव को लगाया था, तो उसका असर जो था वो सांप था या बिच्छूदा या जो भी चीज थी उसका असर जो था वो जाता रहा था। तो अल्लाह ताला ने अपने एक पैगंबर की हिफाजत के लिए जो है वो आग को गुलजार बना दिया। यहां पर जो है जो बड़ी अहम बात है वो ये है कि हजरत अली रजी अल्लाह अन्हु कहते हैं कि अल्लाह ताला ने सिर्फ ये नहीं कहा कि आग ठंडी हो जा, बल्कि क्या कहा सलामन भी साथ कहा, जिसका मतलब है कि आपको तकलीफ ना पहुंचाए। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु और अबुल आलिया रहमतुल्लाह अलैह ने फरमाया अगर अल्लाह ताला ये ना फरमाता सलामन अला इब्राहिम तो इब्राहिम पर सलामती वाली हो जा, तो आग इतनी ठंडी हो जाती कि आपको इस ठंडक से भी तकलीफ होती। हजरत काब अहबार रहमतुल्लाह अलैह फरमाते हैं कि इस दिन पूरी जमीन के बाशिंदे आग से फायदा ना उठा सके और आग ने हजरत इब्राहिम अलैह सलाम की सिर्फ वो रस्सियां जलाई जिनसे वो बांधे गए थे। मिनहाल बिन अमर रहमतुल्लाह अलैह से रवायत है कि हजरत इब्राहिम अलैह सलाम ने फरमाया मेरी जिंदगी में कोई दिन और रात वहां गुजरे हुए अयाम से ज्यादा खुशगवार नहीं गुजरे। और जो है वो असल बात यह है कि मुफस्सरीन ये कहते हैं कि सिर्फ अल्लाह ताला ने जो है हजरत इब्राहिम अलैहि सलाम के लिए आग को ठंडा नहीं किया बल्कि उसको सलामती भी बना दिया। और सलामती जो है इसका मतलब क्या है कि दहकती हुई आग जो थी वो गुलो गुलजार बन गई। और ये क्या था, ये अल्लाह की मशीयत थी। बेखतर कूद पड़ा आतिश नमरूद में इश्क, अकल है महवे तमाशाए लबे बाम अभी। तो असल बात यह है कि अल्लाह की मदद कब आती है, जब अल्लाह ताला जो है अल्लाह ताला की राह में लोग निकल खड़े होते हैं तो अल्लाह ताला अपनी मदद जो है वो करता है। तो हमारी भी फिर क्या जिम्मेदारी बनती है कि अल्लाह ताला के रास्ते में जो है वो निकलना चाहिए, क्योंकि जब निकलेंगे तो अल्लाह मदद करेगा ना। हम ये कहते हैं अल्लाह की मदद आएगी तो फिर हम इस आजमाइश से निकल सकते हैं ना, तो आजमाइशें मांगनी तो नहीं चाहिए, लेकिन जो आजमाइश में भी हैं तो उसमें जो है कोशिश करनी चाहिए कि उससे जो है बखूबी जो है वो सही और सालिम सुरखरू हो सके। और यहाँ पे अल्लाह ताला अपना मौजा जो है वो बता रहे हैं कि किस तरह आग की खासियत खत्म हो गई और आग उनके लिए ना सिर्फ ठंडी हुई बल्कि उसके साथ ही उनके लिए जो है वो सलामती जो है वो भी बन गई। और ये थी अल्लाह ताला की शान। और बाज लोग कहते हैं कि उस वक्त आपकी उम्र 16 साल थी जब आग में डाला गया। बास कहते हैं कि 26 साल थी, और बास कहते हैं कि आग में आप 40 दिन तक रहे, बास कहते हैं कि 50 दिन तक रहे। तो बहरहाल जो है वो जितनी भी मुद्दत हो और जितनी भी उम्र हो, तो असल बात यह है कि उनको एक बहुत बड़ी आजमाइश में जो है वो डाला गया, और अल्लाह ताला ने उनको उस आजमाइश से जो है वो निकाल दिया। वो अरादू बेही कैदन, वो चाहते थे कि इब्राहिम अलैहिस्सलाम के साथ बुराई करें। वह अरादू, उन्होंने इरादा किया किसके लिए? बेही इब्राहिम अलैहिस्सलाम के लिए। किसका? कैदन, बुराई का। तो उन्होंने इब्राहिम अलैहिस्सलाम के लिए जो थी वो साजिश की थी, और उनकी जो ये साजिश थी, अल्लाह ताला ने इस साजिश से उनको जो है वो बचा लिया। और हजरत इब्राहिम अलैहिस्सलाम का जो उन्होंने बुरा चाहा था, इस सिलसिले में आप देखें सूरत स्वाफात आयत 98 में अल्लाह रब्बुल इज्जत फरमाते हैं फजअलनाहुमुल अखसरीन, कि जब उन्होंने इब्राहिम अलैहिस्सलाम के साथ जो है वो चाल चलना चाही, तो हमने उन्हीं को शिकस्त दे दी, हमने उन्हीं को जो है वो खसारे में जो है वो मुब्तिला कर दिया। तो इससे जो है वो क्या पता चलती है बात, के वो नुकसान पहुंचाना चाहते थे इब्राहिम अलैहिस्सलाम को, लेकिन वो खुद नुकसान पहुंचने वालों में शामिल हो गए। हजरत उम्मे शरीक रजी अल्लाह अन्हा से रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने छिपकली को कत्ल करने का हुक्म दिया, और फरमाया वो इब्राहिम अलैहिस्सलाम की आग में फूंके मारती थी। कहते हैं जितने भी बाकी है ना, वो सारे तो बुझा रहे थे उस वक्त कि आग बुझ जाए, लेकिन छिपकली जो थी ना वो फूंके मारती थी। उम्मुल मोमिनीन हजरत आयशा रजी अल्लाह अन्हा से रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया छिपकली को कत्ल कर दिया करो, वो इब्राहिम अलैहिस्सलाम की आग में उसे तेज करने के लिए फूंके मारती थी। चुनाचे हजरत आयशा रजी अल्लाह अन्हा उन्हें मार दिया करती थी। हजरत नाफे रहमतुल्लाह अलैहि से रवायत है कि एक औरत उम्मुल मोमिनीन हजरत आयशा रजी अल्लाह अन्हा की खिदमत में हाजिर हुई, तो देखा कि एक नेजा मौजूद है। उसने कहा ये नेजा किस लिए है? फरमाया हम इसके साथ छिपकलियों को मारा करते हैं। हम फिर उन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान सुनाया कि जब इब्राहिम अलैहिस्सलाम को आग में डाला गया तो तमाम जानवर आग बुझाने की कोशिश करने लगे सवाए छिपकली के, जो फूंके मार कर आग सुलगाने लगी। ये भी मुसनद अहमद की रवायत है, और इससे पहले जो मैंने आपको सुनाई वो भी मुसनद अहमद की रवायत है, और जो मैंने आपको हजरत उम्मे शरीक वाली सुनाई ये बुखारी की रवायत है कि रसूल अल्लाह ने छिपकली को कत्ल करने का हुक्म दिया। फिर हजरत फाके बिन मुगीरा की आजाद करदा खातून हजरत साहिबा से रवायत है, उन्होंने फरमाया मैं हजरत आयशा रजी अल्लाह अन्हा के घर में गई तो उनके घर में जो था एक नेजा रखा हुआ देखा। मैंने पूछा उम्मुल मोमिनीन आप इस नेजे को क्या करती हैं? तो उन्होंने फरमाया ये छिपकलियों के लिए है, हम इसके जरिए से उन्हें मारते हैं, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें बताया था कि जब इब्राहिम अलैहिस्सलाम को आग में डाला गया तो जमीन का हर जानवर आपकी आग बुझाता था, लेकिन छिपकली आग में फूंके मारती थी, इसलिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें हुक्म दिया कि इसे कत्ल कर दिया करें। ये इब्ने माजा की रवायत है। वारादू बही कैदन फजअलनाहुमुल अखसरीन, और वो बुरी तरह नाकाम हो गए, उनकी चाल को अल्लाह ताला ने उन्हीं पर जो है वो उल्टा कर दिया। फिर इसके इब्राहिम अलैहिस्सलाम के साथ अल्लाह ताला क्या कहते हैं? वह नजई ना हूं, और हमने उसको निजात दे दी। वलूतन, और लूत अलैहिस्सलाम को इलल अर्दिल्लती बारक नफीहा लिल आलमीन, आपको भी और लूत अलैहिस्सलाम को भी निजात दी। कहां पे? इलल अर्दी, उस सरजमीन की तरफ। ये कौन सी सरजमीन है? शाम और फिलिस्तीन का इलाका। तो शाम और फिलिस्तीन के इलाके की तरफ जो है अल्लाह ताला कहते हैं कि हम उनको बचा कर ले गए। अल्लती बारक नफीहा, जिसमें हमने बरकत दी थी। लिल आलमीन, दुनिया जहान के लिए, दुनिया वालों के लिए हमने उसमें बरकतें रख दी। तो शाम और फिलिस्तीन की सरजमीन में मादी बरकतें भी और रूहानी बरकतें भी। मादी हैसियत से वो दुनिया के जरखेज तरीन इलाकों में से है, नहरों की कसरत, जमीन सरखेज, दरख्तों का सरसब्ज होना, फलों का और फूलों का जो है वो कसरत से होना। तो शाम और फिलिस्तीन का इलाका जो है वो बहुत ही शादाब, फलों और नहरों की कसरत का इलाका है। दूसरी जो बात है कि रूहानी लिहाज से अल्लाह ने उसको क्या बरकत दी कि वो 2000 साल तक अंबिया अलैहिस्सलाम का मस्कन रहा। आप सोचें तो सही जरा कि वो इलाका शाम और फिलिस्तीन का इलाका रूहानी हैसियत से 2000 साल तक अंबिया अलैहिस्सलाम जो थे उनका मस्कन रहा और उनका जो है वो मदफन रहा, और इसलिए उसको बाबरकत कहा जाता है। और यहां पे देखे लिल आलमीन, तो उसमें बरकतें जो हैं काफरों के लिए भी हैं और मुसलमानों के लिए भी हैं, सारी दुनिया के लिए हैं, सारी दुनिया के लिए उसमें बरकतें थी। वहबना लहू इसहाक, और हमने उसे इसहाक अता किया। किसको इसहाक अता किया? हजरत इब्राहिम अलैहिस्सलाम को। और लूत अलैहिस्सलाम कौन थे? हजरत इब्राहिम अलैहिस्सलाम के ये भतीजे थे, और लूत अलैहिस्सलाम जो थे वो हजरत इब्राहिम अलैहिस्सलाम पर ईमान लाए थे। और जब हजरत इब्राहिम अलैहिस्सलाम जो थे उन्होंने अपने खानदान वालों को दीन की दावत दी थी, तो उस वक्त जो है वो बाकी लोग तो उन्होंने दीन को कबूल नहीं किया था और आपका साथ नहीं दिया था, लेकिन लूत अलैहिस्सलाम जो थे वो आप पर ईमान लाए थे, तो इसलिए उनको भी बचा लिया गया और इब्राहिम अलैहिस्सलाम को भी, और इस तरह उन्होंने वो अपना इलाका जो था वो छोड़ दिया। वह वहबना लहू इसहाक, और हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह रब्बुल इज्जत ने इसहाक जैसा बेटा अता किया। वह याकूब नाफिला, और याकूब इस पर जो है वो मजीद, गोया के बेटे के बाद पोता भी ऐसा हुआ जिसे नबुव्वत से सरफराज किया गया। तो नाफिला के मानी क्या होते हैं? जायद को कहते हैं ना, मांगा तो उन्होंने सिर्फ बेटा था। आपको ये बात तो पता ही है कि हजरत इब्राहिम अलैहिस्सलाम ने जब अल्लाह ताला से दुआ की थी कि अल्लाह ताला तू मुझे औलाद अता कर, है ना, तो उन्होंने सिर्फ जो है वो बेटे की दुआ की थी, लेकिन अल्लाह रब्बुल इज्जत ने उनको जो है वो बेटे के साथ ही जो है वो पोता भी अता किया। तो ये क्या है? ये अल्लाह ताला की उन पर जो है वो बहुत बड़ी मेहरबानी है, ये अल्लाह की उन पर बहुत बड़ी अनायत है। और बेटा भी ऐसा था जो के पैगंबर, और बेटे का बेटा भी ऐसा जो के पैगंबर। तो इससे हमें क्या बात पता चलती है कि हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने बहुत जो है वो नवाजा, है ना। और आप देखिए कि इसी तरह हमें उन अल्लाह रब्बुल इज्जत का ये कौल भी मिलता है, सूरत हूद आयत 71, फबशर ना हाबे इसहाक व मिम वरा इसहाक याकूब, फिर हमने उसको इसहाक की और इसहाक के बाद याकूब की खुशखबरी जो है वो सुनाई। तो आप देखें कि अल्लाह ताला ने खुद कहा कि इसहाक की बशारत खुशखबरी और उसके बाद जो है वो याकूब की खुशखबरी जो है वो उनको दी। तो ये क्या है कि ये अल्लाह ताला का जो है ये बहुत बड़ा जो है वो एहसान है। इसी तरह आप देखिए कि सूरत साफात आयत नंबर 112 में भी अल्लाह ताला कहते हैं बशरनाहु बेइसहाक नबियम मिन सालिहीन, और हमने उनको इसहाक की खुशखबरी दी कि वो नबी भी होंगे और फिर नेकोकारों में से भी होंगे। तो और आपको ये बात भी पता है कि इसहाक अलैहिस्सलाम की खुशखबरी जो है जब हजरत इब्राहिम अलैहिस्सलाम को मिली तो किस वक्त मिली? उस वक्त मिली जबकि वो बूढ़े हो चुके थे, उनकी बीवी ने ये बात कही थी, या वैलता आले दुवाना अजूजु व हाजा बाली शेखा इन हाजा लशैन अजीब पालू अता जबीन मिन अम्रिल्लाहि रहमतुल्लाहि व बरकातुहु अलैकुम अहलल बैत इन्नहु हमीदुम मजीद। तो अल्लाह ताला की कुदरत पर ताज्जुब करना, तुम अहले बैत, तुम पर अल्लाह की रहमतें और बरकतें हों। तो अल्लाह ताला जब चाहे जैसे चाहे जिसको चाहे जो है वो नवाज दें, और कभी भी जो है वो मायूस नहीं होना चाहिए। इससे ये बात भी पता चलती है ना, इससे ये बात भी पता चलती है कि मायूस नहीं होना चाहिए, अल्लाह ताला की जात बड़ी ही जो है वो नवाजने वाली है। और इसहाक अलैहिस्सलाम और याकूब अलैहिस्सलाम जिनकी नस्लों में नेकी, याकूब अलैहिस्सलाम के फिर बेटे कौन थे? यूसुफ अलैहिस्सलाम, है ना। तो तो आप देखें कि बेटा पोता फिर परपोता, तो नस्लों में अल्लाह ताला ने जो है उनके नेकी लिखी। और आखिर सवाल ये पैदा होता है कि अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम की नस्लों में नेकी लिख कैसे दी कि वो आजमाइशों पे पूरा उतरे। रुश्दहू, उनका रुश्द उनको अता किया था। अल्लाह ताला को खूब पता था, अल्लाह खूब जानते थे कि ये मेरा बंदा कितना अतात गुजार है, कितना ताबेदार है, कितना फरमा बरदार है, उफ नहीं करने वाला, जी जान से जो है मेरी अतात करने वाला है। वकुल्लन जालना सालिहीन, और हर एक को स्वाले बना दिया। ये जो वकुल्लन जालना सालिहीन, फिर अल्लाह ताला ने हर एक को जो है वो स्वाले बनाया, इससे क्या मुराद है? इसका मतलब ये है, एक इसके मानी तो ये है कि अब तक जितने पैगंबरों का जिक्र हुआ है वो सब स्वाले थे, जितने भी पैगंबर थे स्वाले थे। दूसरे इसके मानी ये है कि इसहाक और याकूब अलैहिस्सलाम का जिक्र हो रहा है ना, और इब्राहिम अलैहिस्सलाम का, बाप बेटा और पोता, तो इनको जो है अल्लाह ताला ने जो है वो स्वाले बनाया। वकुल्लन जालना सालेहीन। सूरत अल-अनाम आयत 84 में अल्लाह ताला कहते हैं, वहबना लहू इसहाका व याकूब कुल्लन हदीना, और हमने उनको इसहाक और याकूब बख्शे और सबको हदायत दी। और फिर अल्लाह ताला जो है, अल्लाह ताला ने उनको ये क्यों बख्शे, ये नेमतों से क्यों नवाजा, उनको मुत्तकियों का इमाम क्यों बनाया, इसकी वजाहत जो है सूरत मरियम आयत 49 से भी होती है। फलम्मा तज़लहुम वमा याबुदून मिन दूनिल्लाही वहबना लहू इसहाक व याकूब। और जब इब्राहिम अलैहिस्सलाम इन लोगों से और जिनकी वो अल्लाह के सिवा परस्तिश करते थे उनसे अलग हो गए, अब सोचें उनको छोड़ दिया, कौम को, बाप को, अपने घर को, शिर्क करने वालों को समझाया, जब वो ना माने तो उनको छोड़ दिया, अलग हो गए, तो हमने उनको इसहाक को याकूब जो था वो अता किया। क्या बात पता चलती है? कि पहले बुराइयों से हिजरत है, पहले अल्लाह की अतात है, फिर अल्लाह ताला की जो है वो नवाजिशें हैं, फिर अल्लाह ताला की जो है वो अनायतें हैं। तो ये बात बहुत अहम है जो हम सबको याद रखनी चाहिए कि हम अल्लाह ताला के हाँ जो है वो अल्लाह ताला के अहकामात की कितनी अतात करते हैं। तो हजरत इब्राहिम अलैहिस्सलाम की पूरी जिंदगी जो है वो अतात की जिंदगी है, पूरी जिंदगी कुर्बानियों की जिंदगी है। सब के सब सवाले थे, वजअलनाहुम अइम्मतन यहदून बिअम्रिना, और हमने उनको इमाम बना दिया। वजअलनाहुम, जितने नबी थे सबको इमाम बना दिया, या फिर इब्राहिम अलैहिस्सलाम, इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम, उनको इमाम बना दिया। जब इमाम बनाया तो वो आज के मुसलमानों के इमामों की तरह नहीं थे, लीडरों की तरह नहीं थे, है ना, कि इधर उधर की तू बात ना कर, ये बता के काफला क्यों लुटा, मुझे राहजनों की खबर नहीं, तेरी राहबरी का सवाल है ना। और आज के दौर में उम्मते मुस्लिमा जो है उसको किस चीज की जरूरत है? नेक लीडर और रहनुमा की, नेक लीडर और रहनुमा की। ये दौर अपने ब्राहिम की तलाश में है, ये दौर अपने ब्राहिम की तलाश में है। बहार हो के खिजान, ला इलाहा इल्लल्लाह, उन्होंने हर हाल में कलमा तौहीद का नारा जो है वो बुलंद किया ना। तो अल्लाह ताला कहते हैं कि हमने उनको उनमें से हर एक को, वजअलनाहुम अइम्मतन, और हमने उनको इमाम बनाया। तो इमाम बनाकर बनकर वो करते क्या थे? यहदूना बे अम्रिना, जो हमारे हुक्म से हदायत देते थे, रहनुमाई करते थे। क्या मतलब है? कि जो जो हमारा हुक्म था उसके मुताबिक जो है वो अमल करते थे। वह औहैना इलैहिम, और हमने उनको वही की। वह औहैना इलैहिम, हमने उनकी तरफ वही की। किस चीज की वही? के जरिए उनको कहा, फेलल खैरात, नेक काम, नेक कामों की उनको वही की कि नेक काम किया करो। वह इकाम अस्सलाती, और नमाज कायम किया करो। वह इता जका, और जकात देने की हदायत। वह कानूलना आबिदीन, और वो हमारे इबादत गुजार बंदे थे। अब आप देखिए कि अल्लाह रब्बुल इज्जत जो है वो बता रहे हैं कि इब्राहिम अलैहिस्सलाम कोई आम आदमी नहीं थे, बल्कि नमरूद से उनकी मुठभेड़, बाप और कौम से उनकी कश्मकश, बुत परस्ती के खिलाफ उनकी जिद्दोजहद, आग में डालने का किस्सा, मुल्क को छोड़ना, हर चीज की उन्होंने जो है वो जब कुर्बानी की तो फिर हमने उनको इतनी नेमतों से नवाजा और जो उनको औलाद दी वो औलाद ऐसी थी कि जो मैं कहता था, जो मैं हुक्म देता था वो उसके मुताबिक रहनुमाई करते थे। तो अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम पर जो इनाम किया तो इनाम कब किया? जब उन्होंने हिजरत की, जब उन्होंने अपने रिश्तेदारों को छोड़ा, जब उन्होंने कुर्बानियां की, है ना। तो एक से एक बढ़कर अल्लाह ताला ने उनको सवालहीन दिए और अखियार दिए। अखियार कौन होते हैं? चुने हुए लोग, खैर करने वाले, नेक लोग। तो इससे ये बात पता चलती है कि हजरत इब्राहिम अलैहिस्सलाम को हजरत इस्माइल जो है वो तो दुआ के नतीजे में मिले, और उनको हजरत इसहाक तो दुआ के नतीजे में मिले, और आगे जो मिले हजरत याकूब और फिर नस्लों में नेकी और फिर पैगंबर, ये अल्लाह ताला ने उनको इनाम के तौर पर जो है वो अता कर दिए। तो फिर हमारी जिम्मेदारी क्या बनती है कि हम भी तो जैसे अहले मक्का जो थे वो हजरत इब्राहिम अलैहिस्सलाम का नाम लेते थे, उनसे निस्बत के मुद्दई थे, तो हम भी तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से हम निस्बत अपनी कहते हैं ना। कोई कहता है कि हम तो जी सैयद हैं, बड़े फखर से वो लोग कहते हैं कि हम तो सैयद हैं, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो सैयद थे तो सैयद के जो नुमाया औसाफ हैं अगर आप नजर भर कर उनको देखें तो उनमें वो नजर नहीं आते। कोई कहता है जी हम तो सिद्दीकी हैं, वो हजरत अबूबकर सिद्दीक से अपनी निस्बत बनाते हैं। कोई कहते हैं कि हम तो फारूकी हैं, कोई कहते हैं कि हम तो अलवी हैं, हजरत अली से बनाते हैं ना, कोई कहते हैं कि हम तो उस्मानी हैं। तुझे आबा से अपने कोई निस्बत हो नहीं सकती, तुझे आबा से अपने कोई निस्बत हो नहीं सकती, कि तू गुफ्तार वो किरदार, तू साबित वो सैयारा, गवा दी हमने जो असलाफ से मीरास पाई थी, सुरैया से जमीन पर आसमान ने हमको दे मारा। और हम ये, हम तो ये भी कहते हैं ना, पिदरम मां सुल्तान बूत, मेरा बाप बादशाह था, हम मेरे वालिद जो थे ना, हम, एक औरत कहने लगी हमारे तो खानदान में हाफजों की लड़ी चली आ रही है। भाई वो खानदान में हाफजों की लड़ी है, पर तुम क्या हो, मैं क्या हूं, हम क्या हैं, हम क्या करते हैं, हमें इधर उधर की बात नहीं करनी चाहिए, हमें अपना, हम अपने जवाब दे हैं अपने अमलों के, और हम अमीर हैं, घर बड़ा है, गाड़ी बड़ी है, पीछे से मेके वाले बहुत ऊंचे लोग हैं, ससुराल वाले बड़े ऊंचे लोग हैं, उनको छोड़ दीजिए, उनको भूल जाइए, अपनी फिक्र करें कि हम जो हैं वो कहां पर खड़े हैं। और यहाँ पर अल्लाह रब्बुल इज्जत जो हैं हजरत इब्राहिम अलैहिस्सलाम की कहानी बता रहे हैं और उनका हाल बता रहे हैं और बता रहे हैं कि वो सारे सवाले थे, फेलल खैरात करते थे, नमाज कायम करते थे। ये हुक्म चार हुक्म देने के बाद के क्या कहा अल्लाह रब्बुल इज्जत ने कि वो पहले तो ये कह दिया कि मेरे सारे अहकाम जो थे ना वो हमारे हुक्म से रहनुमाई करते थे, और हम हमारे कौमी असेंबली के लीडर, हमारे इस्लामी मुल्क के प्रेसिडेंट क्या करते हैं दुनिया में इस वक्त जो है वो 50 से थोड़ी ऊपर, 52 53 के करीब इस्लामिक स्टेट है, लेकिन आप देख लें कि उनमें से कितनी जो है वो इस्लामी स्टेट्स हैं जिनमें इस्लाम नाफिज है, है ना। कुछ में सिर्फ कानून अदालत नाफिज है तो जमहूरियत नाफिज नहीं है, किसी में सिर्फ नमाज कायम है तो बाकी दीन कायम नहीं है, और किसी में जो है वो कलमे के नाम पर वो इस्लामिक स्टेट ले ली गई है लेकिन अंग्रेजों के कानून के मुताबिक अदालतों के फैसले होते हैं, निजाम तालीम भी अंग्रेजों का है, जेनों की गुलामी बाकी है ना। यानी अगर तुम आजाद हो भी गए लेकिन जहनों की गुलामी बाकी है, ऐ जान अगर तुम साथ ना दो तो तन्हा मुझसे क्या होगा, जब तक जहनी गुलामी से हम लोग जो हैं वो आजाद ना हो जाएं। तो उनका काम क्या था, अल्लाह के अहकामात के मुताबिक वो फैसले करते थे, फेल अल खैरात नेक काम जो थे वो करते थे, एक नहीं नेकियों के काम, तीसरी नमाज को कायम करना और चौथी जकात अदा करना। और आप देख लें कि जो है वो एक औरत कहने लगी के जो है वो जकात में ही सारे पैसे मेरे निकल जाते हैं, तो जो है वो जैसे जकात देने से दिल का घबराना, या ये कि बाज लोग जो हैं वो जकात देते हैं, कहते हैं ऐसे ही अंदाजे से ही हम दे देते हैं, हिसाब किताब नहीं करते, या फिर बाज लोग जकात देते ही नहीं है, कहते हैं वो सुना है कि जो पहनते हैं जेवर उसकी जकात ही नहीं है, तो फिर देनी किसकी है, जेवर तो पहनने वाला ही होता है ना सारा, जिसकी जो पहन, तो फिर तो बचा कुछ भी नहीं देने के लिए। ये अलग बात है कि बैंकों में भी हमने जेवर जो है वो रखा हुआ है, तो रखना तो कोई बात नहीं है, लेकिन अना कंजुका अना मालुक ना बन जाए कि मैं तेरा वो माल हूं, मैं तेरा वो खजाना हूं, कि सांप बनकर फिर वो डसने लगे ना। इसी तरह नमाज एक तो घर में कायम करनी है, सोसाइटी में कायम करनी है, तो क्या अपने इस चंद फुट के इंसान पर कायम कर ली है? क्या मैं और आप मुसलमान हैं? और कितने हैं आप में से, आप देखें कि नया साल शुरू हुआ और हम में से कितने हैं जिनकी कोई भी नमाज पिछले साल कजा ना हुई हो? हम ये तो देखते हैं कि बैंक बैलेंस क्या है, तोहफे कितने मिले, जेवर कितना मिला इस साल में, कितनी दावतें, कितना घूमना, और कितने साल से घूमे नहीं, लेकिन क्या ये भी देखते हैं कि हमारा जो है हमारी नमाज कोई कजा नहीं हुई? कोई है आप में से, कोई है यानी हम में से जिसकी कोई नमाज कजा ना हुई? और वो उन जो सहाबा थे, जो नेक लोग थे, उनकी नमाजें कजा नहीं होती थी, नमाज इस तरह से कायम करते थे और पूरी शरायत और पूरे आदाब के साथ। और मैं सोचती हूँ उनके लिए इससे बढ़कर गवाही क्या हो सकती है, इससे बढ़कर शहादत क्या हो सकती है? वकानू लना आबिदीन, अल्लाह रब्बुल इज्जत कुरान में गवाही दे रहे हैं कि वो हमारे इबादत गुजार थे। आप सोचे तो सही कि वो हमारे इबादत गुजार थे। हमारा तो अपना दिल ही गवाही नहीं देता जो हमारा हाल है हम लोगों का, है ना? और हजरत हंजला और अबू बकर सिद्दीक रजी अल्लाह हो जो है उनका ये कहना, हजरत हंजला रजी अल्लाह का ये कहना कि हंजला तो मुनाफिक हो गया, और ये खुशकिस्मत के आसमान से वही नाजिल हुई, आसमान से विटनेस है किसकी, अल्लाह की, और अल्लाह से बढ़कर सच्ची बात और किसकी हो सकती है? वकानू लना आबिदीन, कि वो हमारी इबादत करने वाले थे, वो हमारे इबादत गुजार थे। वलूतन आतैनाहू, और लूत अलैहि सलाम को हमने अता किया हुक्मन व इल्मन, हुक्म दिया और इल्म दिया। तो हुक्म जो है इससे क्या मुराद है? हुक्म से मुराद फैसले की कुव्वत और सलाहियत है, और इल्म से मुराद इल्मे नबुवत है। तो ये फैसले की कुव्वत और सलाहियत इंसान में कब पैदा होती है? जब इंसान गुनाहों से बचता है ना, अकल और फितरत उसकी जब पाकीजा होती है, तो अल्लाह उसको अच्छे फैसले करने की कुव्वत देता है ना? कि एक दफा जो है वो किसी बुजुर्ग से किसी ने पूछा कि हाफजे का इलाज बताइए, हाफजे का इलाज बताएं कि चीजें भूल जाता हूं, तो उन्होंने कहा अपने आप को गुनाहों से पाक कर लो, अपने आप को गुनाहों से पाक कर लो, तेरा हाफजा अच्छा हो जाएगा। और ये बात बिल्कुल सही है, आजमाई हुई बात है। आप इस बात पर देखें कि आप फजूल लायानी महफिलें, दोस्तियां, और इसी तरह टीवी, इंटरनेट, अफसाने, रसाले, फिल्में, और सब इस तरह की फजूलियात आप छोड़ दें, आप अपना हिसाब किताब करें, अपना मुहासबा करें, अपना जायजा लें, आप देखेंगे कि जब दिल में बुराई नहीं है, जब दिमाग में बुराई नहीं है, जब वक्त बुराई में नहीं गुजरता, दोस्त बुरे नहीं है, आपकी याददाश्त बहुत तेज होने लगेगी, आप बहुत अच्छे से अपने काम जो है वो कर सकती हैं। तो असल बात क्या है कि फैसले की कुव्वत और सलाहियत जो है वो अकल और फितरत की पाकीजगी इंसान के नेक होने से पैदा होती है, और जो वही है इलाही है जो इल्म अता किया, ये अल्लाह ताला की बरकत है। अल्लाह ताला जिन लोगों को आजमाता है, जब वो अपनी फितरी सलाहियतों को परवान चढ़ाते हैं, जब आजमाइशें उन पर आती हैं ना, तो वो चीख नहीं उठते, वफतन्ना का फुतूना, है ना? और इब्राहिम अलैहि सलाम को कि वइज़ तिला इब्राहिमा बिकलिमात फतम्महुन, कि इब्राहिम अलैहि सलाम को भी अल्लाह ताला ने चंद कलमों से, बहुत सी बातों से आजमाया और वो उसने पूरा उतरे, तो फिर अल्लाह ताला उनको अपनी वही के लिए, अपने जो है वो नूरे वही के लिए जो है वो चुन लेते हैं, तो वो नूरुन अला नूर बन जाते हैं, कि वो میں وہی کا جو علم ہے اس کو اخذ کرنے کے لیے، اس کو سیکھنے کے لیے تیار ہو جاتے ہیں. تو جب باطن جو ہے وہ پر نور ہوتا ہے تو اللہ تعالیٰ بھی جو ہے وہ پھر ان کو اپنے کام کے لیے چن لیتے ہیں. حضرت لوط علیہ السلام جو تھے حاران کے بیٹے تھے، اور حضرت لوط علیہ السلام ابراہیم علیہ السلام کے بھتیجے تھے. حضرت لوط علیہ السلام ابراہیم علیہ السلام کی اجازت بلکہ ان کے حکم سے ان کے علاقے سے منتقل ہو کر غور زغر کے علاقے میں صدوم کے شہر میں چلے گئے تھے. صدوم، سین دال واو میم، اور یہ اس علاقے کا مرکزی مقام تھا. اس علاقے کا غور، جیسے لکھتے ہیں نا غور اور پھر زغر، زا غین را، ان کو اکٹھا لکھ لیں. تو اس کافی زرعی علاقہ تھا اور دیہاتی علاقہ تھا. یہاں کے باشندے انتہائی فاسق، فاجر، شدید ترین کافر اور بے حد بد کردار اور بد فطرت لوگ تھے. ان کو عادت تھی، وہ عادی تھے ڈاکے ڈالنے کے اور برسر عام برے کام کرنے کے، اور وہ ایک دوسرے کو گناہوں سے روکتے نہیں تھے، اور ان کے اعمال انتہائی جو تھے وہ برے تھے. تو جب انہوں نے یہ بے حیائی کا برا کام کیا تو پھر ان کی قوم نے ان کو جو ہے وہ روکا ہی نہیں. تو یہاں پہ بھی اس کا ذکر ہے، وَنَجَّيْنَاهُ مِنَ الْقَرْيَةِ، اور ہم نے جو ہے اس کو بچایا. کس کو؟ ہو کی ضمیر کس کے لیے ہے؟ لوط علیہ السلام کے لیے، کہ ہم نے اس کو بچایا، اللہ تعالیٰ نے بچایا. من القریاتی، کریا سے، بستی سے، کہ جس بستی میں، صدوم کے جس علاقے میں وہ قوم کو دعوت دے رہے تھے دین کی، تو جب انہوں نے جو ہے وہ دعوت کو قبول نہ کیا اور گناہ کرنے شروع کیے تو اللہ تعالیٰ نے ان کو بستی سے بچا لیا. من القریاتی اللتی کانت، وہ بستی کے لوگ جو تھے وہ کیا تھے؟ وہ بستی کیا کرتی تھی؟ کانت، وہ کرتی تھی، تعمل الخبائش، وہ بدکاریاں کرتی تھی. اور میں نے آپ کو بدکاریوں کی تفصیل بھی بتائی کہ اپنی جائز خواہش عورتوں کے ذریعے جو ہے وہ پوری کرنے کی بجائے مرد مردوں سے کرنے لگے، حالانکہ جنسی خواہش کے لیے اللہ نے جو ہے وہ مرد کے لیے عورت کو پیدا کیا ہے. اور حضرت لوط علیہ السلام نے جب ان کو توحید کی دعوت دی تو انہوں نے جو ہے وہ اس کا انکار کیا، حرام کام کرنے لگے، اور جب فحاشی اور بے حیائی کے کاموں سے منع کیا تو ان کی سرکشی میں اور زیادہ جو ہے وہ اضافہ ہو گیا. اور حضرت لوط علیہ السلام نے ان کو کیا کہا تھا؟ انکم لتاتون الرجال شہوۃ من دون النساء بل انتم قوم مسرفون وما كان جواب قومه الا ان قالوا اخرجوهم من قريتكم انهم اناس يتطهرون فانجيناه واهله الا امراته كانت من الغابرين وامطرنا عليهم مطرا فانظر كيف كان عاقبه المجرمين. سورة اعراف میں آپ اس کی تفصیل جو ہیں وہ پڑھ چکی ہیں، آیت نمبر 81 سے 84 تک. اور اسی طرح سے جو ہے وہ آپ نے سورت ہود میں بھی اس کے بارے میں پڑھا ہے کہ وَلَمَّا جَاءَتْ رُسُلُنَا لُوطًا سِيءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَقَالَ هَٰذَا يَوْمٌ عَصِيبٌ وَجَاءَهُ قَوْمُهُ يُهْرَعُونَ إِلَيْهِ، بھاگتی ہوئی دوڑتی ہوئی ان کی قوم ان کی طرف آئی. وَمِن قَبْلُ كَانُوا يَعْمَلُونَ السَّيِّئَاتِ، وہ اس سے پہلے ہی برے کام کرنے کی عادی تھی، اور فرشتوں کو جب انہوں نے دیکھا کہ خوبصورت لڑکوں کی شکل میں ہیں تو وہ بھاگتی بھی آئی. قال یا قومی ہاؤلائی بناتی ہن اطہرو لکم فاتقوا اللہ ولا تخزون فی ضیفی الیس منکم رجل رشید قالوا لقد علمت ما لنا فی بناتک من حق وانک لتعلم ما نريد قال لو ان لی بکم قوة او آوی الی رکن شدید. اور وہاں پہ بھی پھر اللہ تعالیٰ جو ہیں یہ بات بتاتے ہیں کہ کس طرح سے قوم بھاگتی ہوئی گناہ کرنے کے لیے آئی، اور کس طرح جو ہے حضرت لوط علیہ السلام جو تھے وہ پریشان تھے. اور پھر اللہ تعالیٰ نے حضرت لوط علیہ السلام کو حکم دیا کہ فاسری بأهلک بقطع من اللیل ولا یلتفت منکم احد الا امراتک انہ مصیبہا ما اصابہم ان موعدہم الصبح الیس الصبح بقریب. اور پھر جب ان پر اللہ تعالیٰ کہتے ہیں کہ کیوں میں نے نجات دی، کیوں وہ قوم، اس لیے کہ قوم بری تھی، انہم کانو قوم سوء فاسقین، کہ در حقیقت وہ بڑی ہی بری قوم تھی، بہت ہی سخت گناہ کرنے والی تھی، اور ایسا گناہ دنیا میں کسی قوم نے بھی جو تھا وہ نہیں کیا تھا. اور اب پھر جو ہے وہ ایسے حالات ہیں، ایسے دور ہیں کہ میں پاکستان میں یہ پڑھ رہی تھی کہ دو لڑکیوں نے آپس میں جو ہے وہ شادی کی، اور پھر وہاں کی کورٹ نے جو ہے ان کی شادی کو منسوخ کیا اور کہا کہ جو ہے یہ شادی نہیں ہو سکتی نا. تو اور کچھ لوگ جو تھے ان لڑکیوں کی حمایت کرنے والے بھی تھے پاکستان جیسے کنٹری میں بھی، اور ایک اداریہ تھا کہ اس میں کیا ہے کہ اگر کوئی اپنی خواہش سے، اپنی مرضی سے کوئی ایسا جو ہے کرنا چاہتا ہے تو لڑکیوں کا لڑکیوں کے پاس، لڑکوں کا لڑکوں کے پاس. اور یہ عمل اتنا سخت ہے، یہ اتنا برا عمل ہے کہ اللہ تعالیٰ کہتے ہیں کہ یعنی لوط علیہ السلام کو، جس لوط علیہ السلام کی قوم پر اللہ تعالیٰ نے جس طرح سے عذاب بھیجا ہے کہ کیا کیا، فلما جاء امرنا جعلنا عالیہا سافلہا، اوپر نیچے تلپٹ کر دیا، وامطرنا علیہا حجارت تم من سجیل، اور ان پر پکے ہوئے پتھروں، پتھر جو تھے نا ان کی بارش کی، اور پتھر بھی کیسے تھے، مندود، جو تہ بر تہ تھے، یعنی ایسی کنکریاں برسائیں مندود ایک کے بعد دوسری لگاتار، مسومتن، ہر پتھر کو پتا تھا، کنکر کو پتا تھا کس مجرم کو جا کر لگنا ہے، مسومتن عند ربک، اور وہ جو نشان لگائے ہوئے تھے تیرے رب کے نزدیک نشان زدہ تھے. کتنا شدید ہے نا، جیسے کسی گھر پر کوئی مجرم، کوئی ظلم کرنے والا نشان لگا جائے کہ اس گھر کے لوگوں کو قتل کرنا ہے، تو وہ تو ہو سکتا ہے رات کے اندھیرے میں اس گھر کی بجائے کسی اور پر آ کے حملہ کر دے، ہے نا، یا کسی جہاز پر یا کسی گاڑی پر نشان کوئی لگا دے. لیکن آپ سوچیں کہ اللہ نے مسومتن عند ربک وما ہی من الظالمین ببعید، اور وہ بستی جو تھی وہ ان ظالموں سے کچھ دور نہیں تھی، یعنی اللہ کا جب عذاب ان پر آیا. تو سورت ہود میں اس کی تفصیل ہمیں جو ہے وہ پتہ چلتی ہے، عذاب کی بھی آیت 83 میں. تو سو ان فاسقین، قوم بڑی برائیاں کرنے والی تھی، اللہ ہمیں بھی بچائے. وادخلناہ فی رحمتنا، اور لوط علیہ السلام کو ہم نے اپنی رحمت میں داخل کر لیا. اس پر آپ دیکھیے کہ یہاں پر اللہ تعالیٰ کا یہ کہنا کہ ہم نے لوط علیہ السلام کو اپنی رحمت میں لے لیا، تو اس سے کیا چیز پتا چلتی ہے کہ یہ جو رحمت ہے، اللہ تعالیٰ اپنی رحمت عطا کرتا ہے. کب عطا کرتا ہے اللہ تعالیٰ اپنی رحمت؟ جب لوگ جو ہیں وہ اپنے آپ کو اللہ کی رحمت کے مستحق بناتے ہیں. حکمت کب عطا کرتا ہے؟ جب کوئی اپنے آپ کو جو ہے اس کا قابل بناتا ہے. تو یہاں پہ بھی کہ پوری زندگی جو ہے رحمت خداوندی کی مظہر بن جاتی ہے جب لوگ اللہ کے اطاعت گزار ہوتے ہیں. وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا، ہم نے لوط علیہ السلام کو اپنی رحمت میں داخل کر لیا. اِنَّهُ مِنَ الصَّالِحِينَ، اور بے شک وہ صالح لوگوں میں سے تھے. آپ یہ سوچیں کتنی خوبصورت بات ہے نا، کتنی پیاری بات ہے کہ اللہ تعالیٰ اپنے پیغمبروں کا ذکر کرتے ہوئے پھر ساتھ ہی یہ بھی کہتے ہیں کہ میں نے جب ان کو اپنی رحمت میں داخل کیا، اور رحمت کیا ہے؟ نجات، فلاح، خسران سے بچا لینا، دنیا میں بھی فلاح اور آخرت میں بھی کامیابی، اور ساتھ ہی یہ کہ وہ میرے صالح بندوں میں سے تھا. انہ من الصالحین، تو صحبت صالح دنیا میں ملے اور مرنے کے بعد بھی صالحین کا ساتھ، یہ پیغمبروں نے دعائیں کی ہیں نا. میں نے اور آپ نے بھی جو جب سورت فاتحہ کو پڑھا تھا تو کیا بات مانگی تھی؟ انعمت علیہم، جن پر تو نے انعام کیا. اور اللہ رب العزت جن لوگوں پر انعام کرتا ہے وہ کون لوگ ہیں؟ ہاں، انبیاء بھی ہیں، شہداء بھی ہیں، صالحین بھی ہیں، اور اس کے ساتھ کون ہیں؟ صدیقین بھی ہیں. تو یہ بات ہمیں کہاں سے پتہ چلتی ہے؟ ہاں، سورت نساء کی آیت نمبر 69. تو حضرت یوسف علیہ السلام نے بھی کیا دعا کی تھی؟ ہاں، اللہم فاطر السماوات والارض فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ توفنی مسلما والحقنی بالصالحین. انہوں نے بھی تو یہی دعا کی تھی نا, اور پیغمبروں نے یہ دعائیں کی ہیں کہ ہمیں صالحین میں شامل کر لے, اور اللہ نے ان کو صالحین میں شامل کر لیا. اور ہمارے دل کی دھڑکنوں میں یہ کردار کتنا ہے اور یہ دعائیں کتنی ہیں, یہ بھی سوچنا ہے کہ گھر لیں تو نیک لوگوں کے ساتھ. وہ کہتے ہیں کہ ایک دفعہ ایک شخص جو تھا وہ اپنا گھر بیچنے لگا, اور جب گھر بیچنے لگا تو لوگوں نے پوچھا کہ قیمت, تو اس نے قیمت دگنی, جتنی گھر کی قیمت تھی نا اسے دگنی بتائی. تو انہوں نے پوچھا کہ بھی گھر تیرا اتنا نہیں ہے تو اتنی قیمت نہیں ہو سکتی. تو اس نے کہا تجھے نہیں پتا میرے گھر کے ساتھ فلاں بزرگ رہتے ہیں, تو آدھی قیمت اس بزرگ کی ساتھ رہنے کی ہے اور آدھی میرے گھر کی ہے. اور یہ سچا واقعہ ہے, ہاں یہ سچا واقعہ ہے کہ آدھی قیمت تو جو میرے گھر کے ساتھ فلاں بزرگ رہتے ہیں یہ ان کی ہے اور آدھی میرے اس گھر کی ہے. تو تو میرے جب گھر میں آئے گا تو تجھے اتنی صحبت صالح جو ہے نا میسر ہوگی. اور آپ کو پتہ ہی ہے نا کہ حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ کے بارے میں بھی آتا ہے نا کہ ان کے گھر ساتھ ہی ایک موچی کا گھر تھا ان کے گھر کے پاس, اور وہ لونڈی بھی آتی رات کو اور وہ گانے بجانے اور ساری محفلیں شراب کی لگتی, تو وہ جو ہے وہ سمجھاتے بھی تھے ان کو اس آدمی کو, تو کبھی مانتا تھا کبھی نہیں مانتا تھا. تو اور ایک دن رات کو یہ گانا بھی جو ہے وہ گا رہا تھا کہ جب مجھے اگر مجھے تم مجھ جیسے آدمی کو اگر تم نے کھو دیا تو تم نے ایک بڑے کام کے آدمی کو کھو دیا, کچھ اس طرح کا وہ گا رہا تھا. پھر ہوا یہ کہ بہرحال وہ جو شراب وغیرہ پی ہوئی تھی کسی نے شکایت لگائی اور پولیس لے گئی اور وہ جیل میں جو ہے اس کو ڈال دیا گیا. اب وہ عبداللہ بن مبارک رحمتہ اللہ علیہ بڑے پریشان ہوئے کہ اب تو انہوں نے ایک دو دن سوچا, انہوں نے کہا کہ شاید وہ ٹھیک ہو گیا لیکن آواز ہی نہیں آ رہی تھی نا گانے بجانے کی ڈانس کی. پھر پتا چلا پڑوسیوں سے پتا چلا کہ وہ جو ہے وہ اس کو تو اس جرم میں جیل میں ڈال دیا گیا. عبداللہ بن مبارک پتا کرتے ہوئے جیل میں پہنچے, اور اتنے نیک انسان کا جیل میں جانا اور جا کر کہا کہ مطلب میں مجھے پتا ہے کہ یہ ایسا اور ایسا ہے لیکن یہ پڑوسی ہے اور اس کو یہ تکلیف میں ہے. تو جو جیل والے لوگ تھے نا عبداللہ بن مبارک رحمت اللہ کی اتنی عزت کی کہ انہوں نے جو ہے وہ اس کو جو ہے وہ چھوڑ دیا اس موچی کو نا, وہ جو پولیس والے تھے. اور پولیس والوں نے جو عبداللہ بن مبارک جب اس سے ان سے انہوں نے پولیس والوں نے کہا کہ تیری ضمانت ہو گئی ہے اور کوئی آیا ہے, تو بڑا حیران کہ مجھ جیسے آدمی کی کس نے کرنی تھی, دیکھا تو عبداللہ بن مبارک بڑا شرمندہ. اور عبداللہ بن مبارک نے کہا کہ ہم نے نہ تجھ جیسے نوجوان کو کھویا نہیں ہے, یعنی تمہیں وہ گیت گاتا تھا نا, کوئی گانا گاتا تھا, پتہ نہیں وہ کس سلسلے میں گاتا تھا, لیکن کہا کہ ہم نے تجھ جیسے نوجوان کو کھویا نہیں, تمہیں لینے کے لیے آ گیا نا. اور کہتے ہیں کہ آپ کا یہ حسن سلوک نے اس کو اتنا متاثر کیا کہ پھر اس نے سچی توبہ کر لی ناچ گانا سب چیزوں سے, اور آپ کے جو حلقہ سیکھنے والے ساتھیوں کا حلقہ تھا نا اس میں پھر وہ شامل ہو گیا. تو اصل بات کیا ہے, صحبت صالح بڑے بڑے لوگوں کو جو ہے پتھر جو ہے نا اس کو بھی موم کر دیتی ہے, نرم کر دیتی ہے. لیکن یہ صحبت صالح آئے کہاں سے, کہہ تو رجال ہے ہزاروں سال نرگس اپنی بے نوری پہ روتی ہے, بڑی مشکل سے ہوتا ہے چمن میں دیدہ ور پیدا, ہے نا. میں ذرے ذرے کو دیکھتی ہوں کہیں تو کوئی دھڑکتا دل ہو, میں ذرے ذرے کو دیکھتی ہوں کہیں تو کوئی دھڑکتا دل ہو, جو گل بناتی تھی آب و گل سے وہ روح پر اضطراب گم ہے, حساب گم ہے کتاب گم ہے. کہ مٹی سے گل سے لوگ گل بن جاتا تھا نا, پھول بنتے تھے, جو گل بناتی تھی آب و گل سے وہ روح پر اضطراب گم ہے. پھر اس کے بعد جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کا اہل مکہ کا مذاق اڑانا, اور موسیٰ علیہ السلام ہارون علیہ السلام کا ذکر, ابراہیم علیہ السلام کا, پھر حضرت لوط علیہ السلام کا, تو اللہ تعالیٰ جو ہے وہ پیارے رسول صلی اللہ علیہ وسلم کو تسلی دے رہے ہیں کہ آپ پر آزمائشیں آئیں تو دوسرے پیغمبروں پر بھی آئیں, آپ کی قوم نے آپ کو جھٹلایا تو دوسرے نبیوں نے بھی جھٹلایا, تو دوسری قوموں کا کیا انجام ہوا, ہے نا. اب نوح علیہ السلام وقت کے جلیل القدر پیغمبر جو ہیں ان کا ذکر ہوتا ہے, وَنُوحًا اِذْ نَادَى مِن قبل, اور یہی نعمت ہم نے نوح علیہ السلام کو بھی عطا کی تھی. وَنُوحًا اور نوح علیہ السلام اِذْ نَادَى مِن قبل, جب انہوں نے جو ہے وہ پکارا تھا اس سے پہلے, یعنی نوح علیہ السلام بھی جو تھے وہ دعوت دینے والے تھے और कौम जो थी वो इनकार करने वाली थी, तो उन्होंने क्या किया, नादा मिन कबलू, कि उन्होंने भी अपने रब को जो है वो पुकारा, फस्तजबना लहू, फिर हमने उसकी दुआ कबूल कर ली, फनजैनाहू, हमने उसको निजात दे दी, वह अहलहू, और उसके घर वालों को, मिनल करबिल अजीम, वो जो बड़ी मुसीबत थी, वो जो बड़ी तकलीफ का वक्त था नूह अलैहिस्सलाम का, अल्लाह रब्बुल इज्जत कहते हैं कि हमने उसको जो है वो निजात दी और उसके घर वालों को भी। और आप ये बात देखिए कि यहाँ पे अहलहू का जिक्र है, और अहलहू से मुराद कौन है, ईमान लाने वाले, के सिर्फ उन लोगों को बचाया अल्लाह रब्बुल इज्जत ने जो नूह अलैहिस्सलाम पर जो थे वो ईमान लाए थे। हजरत नूह अलैहिस्सलाम जो हैं, आपको पता ही है कि 50 कम 1,000 साल तक उन्होंने अपनी कौम को जो है वो दावत दी, और इनका जो जिक्र है वो सूरत आराफ, सूरत यूनुस, सूरत हूद, सूरत अंबिया, सूरत मोमिनून, सूरह शोरा, सूरह अंकबूत, सूरह साफात और सूरह कमर, और फिर एक मुकम्मल सूरत है जो किस सूरत से याद है आपको, सूरह नूह के नाम से एक मुकम्मल सूरत जो है वो नाजिल हुई, और जिसे ये पता चलता है कि नूह अलैहिस्सलाम अपने वक्त के एक जलीलुल कदर जो थे वो पैगंबर थे। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह से रवायत है कि उन्होंने फरमाया, आदम और नूह अलैहिस्सलाम के दरमियान 10 कर्न थे और वो सब इस्लाम पर थे, कि इतना उनके दरमियान फासला है। कर्न किसे कहते हैं, इसके मानी सदी के भी हो सकते हैं, यानी अगर 1,000 साल का फासला हो तो सदी का भी फासला जो है वो हो सकता है। तो जितने लोग थे वो सब जो थे वो क्या थे, इस्लाम पर कायम थे। फिर इसी तरह हजरत नूह अलैहिस्सलाम ने अल्लाह ताला को जो पुकारा, तो उसकी वजह क्या थी, आप पिछली सूरतें जो पढ़ चुकी हैं उसमें भी आप ये बात पढ़ चुकी हैं कि उनकी कौम जो थी वो ये चाहती थी कि आपको जो है वो अपनी बस्ती से निकाल दे, और उन्होंने आपका इनकार किया था, और उसके साथ वो ये भी कहती थी कि इस आदमी को तो दीवानगी लग गई है, इन हुआ इल्ला रजुलुम बिही जिन्नतुन फतरबसु बिही हत्ता हीन, लिहाजा इसके बारे में कुछ मुद्दत जो है वो इंतजार करो। तो अल्लाह रब्बुल इज्जत ने, अल्लाह रब्बुल इज्जत से नूह अलैहि सलाम ने क्या कहा, रब इंसुरनी बिमा कज़्ज़बून, कि अल्लाह ताला मेरी मदद कर कि ये मुझे जो है वो झुटला रहे हैं, और फिर अल्लाह ताला ने उनकी जो है वो मदद की, और मदद जो है वो कैसे की अल्लाह रब्बुल इज्जत ने, कि एक तरफ उनको ये हुक्म दिया कि आप कश्ती बनाइए है ना, और दूसरी तरफ अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, सूरह सफात में बड़ा खूबसूरत अंदाज है अल्लाह रब्बुल इज्जत का, क्या फरमाया, वलकद नादाना नूहुन फलनिमल मुजीबून, और हमको नूह ने पुकारा, हम दुआ को कैसे अच्छे कबूल करने वाले हैं। अब सोचे तो सही, इतने साल दावत दे के फिर हजरत नूह अलैहिस्सलाम जो हैं वो अल्लाह ताला से दुआ करते हैं, कहते हैं कि फफ्ता बेनी व बेनहुम फतहुम व नजनी व मम्माया मिनल मोमिनीन, तो अल्लाह ताला से सूरह शोरा में उन्होंने ये दुआ मांगी, और अल्लाह ताला कहते हैं कि हमने बड़ा खूबसूरत जवाब दिया और उनको कर्बे अजीम से बचा लिया, वजअलना ज़ुर्रियतहुमुल बाकीन व तरकना अलैहि फिल आखिरीन सलामुन अला नूहिन फिल आलमीन इन्ना कज़ालिका नज़िल मुहसिनीन इन्नहु मिन इबादिना इन्नहु मिन इबादिन अल मुमिनीन सुम्मा अगरकन अल आखरीन। तो इससे भी क्या बात पता चलती है कि यानी ऐसे ही नहीं उन्होंने दुआ मांगी और ऐसे ही नहीं अल्लाह ताला ने जो है उनकी दुआ को कबूल किया, तो कर्बे अजीम जो था उसे उनको बचा लिया, व नसरनाहु मिन अल कौम अल्लज़ीन कज़्ज़बू बिआयातिना, और हमने उसकी मदद की उस कौम के खिलाफ जो हमारी आयात को झूठलाती थी। तो कौम का गुनाह क्या था, कज़्ज़बू बिआयातिना, अल्लाह को झुठलाना, अल्लाह के रसूल को, अल्लाह की निशानियों को, मोजात को, वो ऊंटनी को, नहीं ऊंटनी तो सालेह अलैहिस्सलाम को दी गई थी, वो कश्ती बनाना है ना, اور جو بھی ان کی آیات تھیں, اور سب سے بڑی نشانی کیا کہ وقت کے پیغمبر کو جو اللہ کا سفیر تھا اس کو انہوں نے جھٹلایا. انہم کانوا قوما سوء فاغرقناہم اجمعین, اور یہ بڑے ہی برے لوگ تھے. اور میں اکثر اس بات پہ سوچتی ہوں کاش کہ ہمیں قرآن کی حقانیت کو ہم دل سے قبول کر لیں کہ اللہ تعالیٰ کہتے ہیں کہ بڑے ہی برے لوگ تھے. فاغرقناہم اجمعین, سو ہم نے سب کو جو ہے وہ غرق کر دیا. وہ یہ ہے گناہوں کی سزا کہ اللہ تعالیٰ کے عذاب کا کوڑا اس طرح پڑتا ہے پھر کہ بالکل ہی تباہ و برباد کر کے جو ہے وہ رکھ دیتا ہے. تو اللہ تعالیٰ ہم سب کو حسن عمل کرنے والا بنائے, اور جو پیغمبر ہیں ان کو اپنا رول ماڈل بنانے والا بنائے. ہمارا حال تو یہ ہے کہ نام بھی وہ رکھنا چاہتے ہیں جو کسی نے سنا نہ ہو, بھلے سے اس کے کوئی معنی نہ نکلتے ہوں, اور دوسرا یہ کہ نام تو رکھ لیتے ہیں لیکن کردار وہ نہیں ہے جو کہ ہونا چاہیے. نام رکھنے کے بعد عملی زندگی میں بھی ہمارے رول ماڈل وہی ہیں جو دنیا کے لحاظ سے بڑی ترقی پر ہیں. تو اور کمی کہیں اور نہیں ہے, کہیں دور نہیں ہے, کمی میرے اور آپ کے اپنے اندر ہے, ہے نا. اپنا جائزہ لینا چاہیے, اپنا محاسبہ کرنا چاہیے. حضرت عمر فاروق رضی اللہ عنہ کے زمانے میں ایک دفعہ فتوحات نہیں ہو رہی تھی, کوئی کسی دشمن پر حملہ کیا ہوا تھا اور وہ فوج جو تھی وہ کسی طرح جیت ہی نہیں رہی تھی. تو آپ نے کیا کیا تھا, آپ نے اپنے سارے صحابہ سے کہا کہ ہم سب اپنی زندگیوں کا جائزہ لیں, کہیں ہم کہیں اللہ اور اللہ کے رسول کی کوئی نافرمانی تو نہیں کر رہے, کوئی سنت تو نہیں چھوڑ رہے, ہے نا. تو وہ اس طرح سے جائزہ لیتے تھے وہ لوگ نا. اور واقعی جب انہوں نے جائزہ لیا اور جو ان کو کمی پتہ چلی انہوں نے جب اس کو پورا کیا تو فتح ہو گئی ان کو نا. تو ہمیں بھی دعائیں قبول کیوں نہیں ہو رہی, اللہ کن لوگوں کی دعائیں قبول نہیں کرتا, اور ہمارے گھر میں اللہ کی رحمت نازل کیوں نہیں ہوتی. تو اور باقی یہ کہ ہمارا کردار, ہمارے معاملات جو ہیں وہ کیسے ہیں, ہم سب کو اس کا جائزہ لینا چاہیے. اللہ تعالی ہم سب کو بامل مسلمان بنائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.